नेपालमा धुवा रहित र धुवा सहित दुवै तरिकाहरूबाट हुने सुर्तीजन्य वस्तु पदार्थ र उत्पादनहरूको सेवन दुर्वेशन र लत अमल सम्बन्धी सवाल सरोकारवालाहरूलाई आम संचार र बहसमा प्रस्तुत गर्दै यस सम्बन्धी नीति र व्यवहारमा सकारात्मक परिवर्तनको उद्देश्यले नेपाल विकास अनुसन्धान प्रतिष्ठान NDRI र किभु इन्टरनेसनल संघको प्राविधिक सहयोग एवं नेपाल अर्बुदरोग निवारण संस्था NCRS र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र NHEICC संघको समन्वयमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBIEEद्वारा संरचित श्रृङ्खलाबद्ध सवाल सरोकार केन्द्रित अन्तर्क्रियात्मक पाक्षिक नियमित रेडियो प्रस्तुति कार्यक्रम लहर मुक्तिका लागि जुक्ति
नमस्कार। रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्तिको यस पछिल्लो एवं नवीनतम 17 खण्डमा हार्दिक स्वागत गर्दछौ। म अचला
अनि म उपेन्द्र। सुर्तिजन्य पदार्थको सेवन दुर्व्यसन विरुद्ध मुक्तिका लागि जुक्ति सुझाउने उद्देश्य अनि अभिलाषासँगै यस महत्त्वपूर्ण रेडियो प्रस्तुति लिएर आएका छौँ।
गएको साता प्रस्तुत 16 भागमा हामीले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन 2068 प्रभावकारी कार्यान्वयनको निम्ति आम नागरिकसँगै स्थानीय तह एवं स्थानीय तथा प्रादेशिक सरकारहरूको भूमिकाको बारेमा छलफल सुनेका थियौँ।
हाम्रो पालिकामा चाहिँ हामीले सार्वजनिक ठाउँमा चाहिँ धुम्रपान निषेध भनेर तोकिएको ठाउँहरूमा चाहिँ हामीले त्यस्तो खालको सूचनामूलक सामग्रीहरू चाहिँ टाँस्ने कामहरू गरिरहेछौँ।
कार्यान्वयनको क्षेत्रमा लाग्ने जनशक्ति जसलाई हामीले कारवाही भन्छौँ, नागरिकलाई दिने सेवाकै तपाईँ जनशक्ति हामीसँग भइरहेको अवस्था छैन।
सामान्य हेर्दाखेरि त्यस्तो ठुलो नलाग्ने, तर यो एकदमै विकराल अवस्था छ। यो सुर्तिजन्य पदार्थलाई एउटा एकछिनको आनन्द लिएर प्रयोग गर्दाखेरि जीवनै हानि हुने, क्षति हुने, धन जीवन होइन एउटा भौतिक रूपमा पनि आर्थिक रूपमा पनि परिवारलाई क्षति हुने चाहिँ छ।
तिनै तहका सरकारहरू र अरू नागरिक समाजले पनि कानुन प्रयोग स्वतः गर्ने गरी अगाडि बढ्नुपर्छ। त्यो कानुन नमान्नेलाई कारवाहीको कुरा पनि सँगसँगै लानुपर्छ।
रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्तिको यस 17 खण्डमा आज हामी धुमपान तथा सुर्तिजन्य वस्तुमा हुने खर्च अनि यसले व्यक्तिगत तहदेखि राज्य तहसम्मलाई आर्थिक पक्षमा पार्ने प्रभावको बारेमा छलफल र संवाद गर्नेछौँ।
यसभित्र धुमपान तथा सुर्ती सेवन गर्ने व्यक्तिले यी पदार्थमा एक दिनमा सामान्यतया कति रुपियाँसम्म फजुल खर्च गरिरहनु भएको छ? प्रदेश 2 महोत्तरी बर्दिवासमा भेटिनु भएका केही धुमपान तथा सुर्ती सेवनकर्ताको अनुभव र क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रभु प्रसाद शाहको सल्लाह समेटिएको स्थलगत रेडियो सामग्री समेट्नेछौ।
मेरो विचारमा चाहिँ हामी यहाँसम्म भइसक्यो, दुःख पाइयो, हजुरहरू चाहिँ नखाउँ भन्ने चाहिँ अब युवा केटाहरूलाई पनि अथवा छोरा छोरीलाई पनि नाति नातिनीलाई पनि सम्झाइ नै रहेको छु।
अनि धुमपान तथा सुर्तिजन्य वस्तुको प्रयोगले मानव स्वास्थ्यसँगै व्यक्तिगत तहदेखि राज्य तहसम्मको आर्थिक पक्षमा पार्ने प्रभावका विषयमा नेपाल विकास अनुसन्धान प्रतिष्ठान NDRIका कार्यकारी निर्देशक डाक्टर जय गुरुङ र धुमपान तथा सुर्ती सेवन विरुद्धका अभियन्ता डाक्टर अनुराग मरासिनीसँगको छलफल पनि सुन्नेछौ।
चुरोट भनेको कि आज छोड्यो कि छोडेन, यदि छोड्न चाहन्छ भने एकैचोटि छोड्न सुरु गर्नुभयो भने सकिने हाल्छ।
40 अर्ब बराबरको राज्यले आर्थिक भार बेहोर्नु परेको छ सुर्तिजन्य पदार्थको हकमा।
साथमा अन्य सचेतनामूलक सन्देशगत सामग्री त छँदैछन्। आउनुहोस् अब करिब आधा घण्टा हामी यस महत्त्वपूर्ण र जरुरी सवालमा सँगसँगै छलफल र संवाद गरौं।
नेपाल विकास अनुसन्धान प्रतिष्ठान NDRIले सन् 2020 गरेको राष्ट्रव्यापी सर्वेक्षण अनुसार नेपालमा चुरोट, बिडी, धुमपान तथा धुवाँरहित सुर्तिजन्य वस्तु पदार्थ सेवन दुर्व्यसनको दर 31.7% देखाएको छ। यसै सर्वेक्षण अनुसार लगभग आधा भन्दा धेरै अर्थात 51% पुरुषले र 13% महिलाले धुमपान तथा सुर्तिजन्य वस्तु पदार्थ सेवन गर्ने गरेको पाइएको छ।
धुमपान तथा सुर्तिजन्य वस्तु पदार्थ सेवनकर्ताले सामान्यतया एक दिनमा कति रुपियाँ यी पदार्थहरूमा खर्च गर्छन् त? हाम्रा सहकर्मी पवनले प्रदेश 2 महोत्तरी बर्दिवासमा केही धुमपान तथा सुर्ती सेवनकर्तासँग कुराकानी गरी यो स्थलगत रेडियो सामग्री तयार पार्नु भएको छ। सुनौ है त।
अहिले म पूर्व पश्चिम राजमार्गको महोत्तरीको बर्दिवास माछु यो प्रदेश दुईको सहरोन्मुख ठाउँ हो जहाँबाट पूर्व ताप्लेजुङसम्म र पश्चिम कञ्चनपुरसम्म आवाजावत हुन्छ र यो मुकाम हुँदै अहिले बिपी हाइवे मार्फत धुलीखेल हुँदै काठमाडौँसम्म पुग्ने राजमार्ग पनि जोडिएको छ भने दक्षिणतर्फ यहाँबाट जनकपुर जलेश्वरसम्म पुग्न सकिन्छ र प्रदेश दुईको एउटा सहरोन्मुख ठाउँ बर्दिवासमा बसेर हेर्दाखेरि चाहिँ बाटाहरूमा पनि सुर्तीका खोलहरू अथवा यो जर्दाका खोलहरू पर्याप्त यो फालेको छरेको देखिन्छ भने यहाँ हरेक दोस्रो अथवा तेस्रो व्यक्तिले चाहिँ कसैले खैनी खाइरहेको कसैले खैनी माडिरहेको कसैले सिगरेट खाइरहेको पनि हामीले देख्न सक्छौँ। यसै सेरोफेरोमा म यो न्यू शिव पान पसल अगाडि छु र यहाँ पनि खैनी चुरोट पान जर्दा गुटखा लगायतका पदार्थहरू बिक्री वितरण हुने गरेको छ र अधिकांश पुरुषहरू यो अमलमा पर्नु भएको छ। एकजना दाई मेरो छेउमा यहाँ खैनी माडेर बसिरहनु भएको छ, उहाँसँग कुराकानी गर्छु। दाई तपाईँको नाम भनिदिनुहोस् न।
अडिचल
मलाई खैनी कति वर्षदेखि खान थाल्नु भयो?
5-6 वर्ष।
कसरी आदत बस्यो त?
बिस्तारै बिस्तारै खाँदै गयो, आदत बढ्यो नि के गर्नु।
दिनमा कति रुपियाँ खैनी किन्नुहुन्छ?
30 रुपियाँ किन्छु।
30-30 रुपियाँ जोड्ने हो भने राम्रै पैसा खैनीमा गइरहेछ, महिनाको 1000 रुपियाँ त खैनीमै गइरहेछ। के गर्ने त
छोट्नु कसै गर्छ छुट्दै छुट्दै के गर्नु?
प्रदेश दुई आफैमा पनि यो सुर्ती चुरोटको प्रयोगकर्ताको हिसाबले बढी प्रयोग गर्ने क्षेत्रको रूपमा अध्ययन अनुसन्धानहरूले देखाएको छ। जुन कुरा एकैछिन यो भिडभाड हुने ठाउँमा बसेर हामीले स्थानीयवासीलाई अवलोकन गर्यौँ भने हामी आफै पनि देख्न सक्छौँ र हामीले बर्दिवास चोकलाई केन्द्र बनाएर यो रिपोर्टिङ गरिरहँदाखेरि खैनी चुरोट सुर्ती खाने व्यक्तिहरू भेट्नको लागि हामीलाई कुनै अप्ठ्यारो परेको छैन, किनभने हरेक दोस्रो व्यक्ति वा तेस्रो व्यक्ति कोही खैनी माडिरहेको कोही सुर्ती खाइरहेको देखेका छौँ।
कालुबाजु दरगाह बारी 2 नम्बर बर्दिवास।
सिगरेट खानुहुन्छ है? कति सालको उमेरदेखि खानु थाल्नुभयो?
त्यही 22-23 सालदेखि।
अहिले कति वर्ष भयो?
अहिले म 51
भनेपछि भयो 25-26 वर्ष। 20 वर्ष लाग्यो
खाएको? महिनाको तपाईँको पर्छ
500 रुपियाँ वर्षको 6000 भयो, 10 वर्षको 60,000 भयो, 20 वर्षको 1-1.5 लाख भयो। सुर्ती चुरोट प्रयोगको विषयमा स्थानीय बासिन्दाको अनुभव र त्यसमा उहाँहरूले कति खर्च गरिरहनु भएको छ भन्ने विषयमा बुझ्नको लागि महोत्तरीको बर्दिवासमा आज हामी आइपुगेका छौँ।
मेरो नाम नरबहादुर जर्गा मगर। हल्का खान्छु। म त 20-21 वर्ष चाहिँ खानु प्रायः जस्तो खैनी चाहिँ खाइरहेको छ। त्यो खाना खाने बेला यसो चुरोट खाइन्छ, नत्र भने खैनी खान्छु। छोड्नु सकिन्छ, सक्नु त अब तर अलि बुढेसकालमा लागिसक्यो, अब खाने बानी भइरहेछ। त्यही भएर
50-60 रुपियाँ
त हुन्छ। हजुर हजुर, वर्षकै त बचाउँ भन्ने चाहिँ चाहना चाहिँ हुन्छ, तर खाने बानीमा अब खाइन्छ अलिअलि।
छोड्न सकिन्छ जस्तो लाग्दैन तपाईँलाई?
छोड्नु पनि सकिन्छ होला, तर अब के गर्ने? अब
यस्तो आदतमा नफसोस् भन्नको लागि के सल्लाह दिनुहुन्छ तपाईँले?
मेरो विचारमा चाहिँ हामी यहाँसम्म भइसक्यो, दुःख पाइयो, हजुरहरू चाहिँ नखाउँ भन्ने चाहिँ अब युवा केटाहरूलाई पनि अथवा छोरा छोरीलाई पनि नाति नातिनीलाई पनि सम्झाइ नै रहेको छु।
अहिले म पूर्व पश्चिम राजमार्गको बर्दिवास चोकमा मुख्य राजमार्गबाट दक्षिणपट्टि आएको छु। यहाँ केही अटो अथवा टेम्पो चालकहरू हुनुहुन्छ, एकजना खैनी मार्दै हुनुहुन्छ, उहाँसँग कुरा गर्छु है।
सर के अरे, कहिले 1200 कहिले 500, यो त कुनै लिमिटै छैन। खर्च त हुन्छ सर, अब के गर्ने? अब 150 त हुँदैन भन्दा नि हुन्छ सर। वाइ त खर्च यसो गरिरहेको छौँ, त्यो पैसा त्यो बालबच्चालाई पनि त्यो भयो भने त कुनै चिजलाई पनि युज हुन्थ्यो, कुनै चिजमा काम लाग्थ्यो, आफूलाई पनि मनमा छैन, तर आज खायो भोलि खायो त्यही भएर यस्तो भएको त भने।
यसै गरी यहाँ म अहिले यो बर्दिवास चोकमै रहेको यो रिक्सा स्ट्यान्डनेरि आएको छु। यहाँ केही साथीहरू चाहिँ कोही खैनी मारिरहनु भएको छ, कोही सिगरेट खाइरहनु भएको छ, उहाँहरूसँग यो खैनी चुरोटको लत अम्मल र कति खर्च हुँदो रहेछ त एक दिनमा अलिकति उहाँहरूसँग कुराकानी गरौँ। दाइ तपाईँको नाम भनिदिनुहोस् न।
कामेश्वर झा, सोनामाई भोल महोत्तरी।
तपाईँ सुर्ती मलिरहनु भएको छ होइन? कति वर्ष भयो सुर्ती खाने आदत बसेको?
15-16 वर्ष भयो होला। हजुर
दिनको कति रुपियाँ खानुहुन्छ सुर्ती?
दिनको कति? एक कनमा जति गइहाल्छ हजुर 50 रुपियाँ।
भने महिनाको त 1500 त तपाईँको सुर्तीमै खाँदो रहेछ?
सुर्तीमा
है? हजुर। थ्रो पैसा खर्च भइरहेछ, नोक्सान भइरहेछ, स्वास्थ्य पनि हानि भइरहेछ भन्ने जस्तो लाग्छ कि लाग्दैन?
छोड्न पनि त्यो के गर्नु बानी पर्या छ।
करिब 1 घन्टाको बर्दिवास चोक फेरि फेरिको यो बसाइमा हामीले सुर्ती खैनी चुरोट सेवनकर्ताहरूसँग कुराकानी गर्यौँ। उहाँहरूले खाइरहेको माडिरहेको देखेपछि उहाँहरूसँग गएर कुराकानी गर्दा अधिकांशलाई यो खान ठिक होइन भन्ने कुरा पनि थाहा छ, यसले पैसाको नाश त गर्छ स्वास्थ्यमा हानि गर्छ भन्ने कुरा पनि उहाँहरूले बुझ्नु भएको छ, र सानो रकम दैनिक रूपमा खर्च भए पनि त्यसलाई चाहिँ जोडेर हेर्ने अथवा समग्रमा हेर्ने र अहिलेसम्म 20-30 वर्ष खैनी चुरोटको लतमा परेको उहाँहरूको समय र त्यसमा भएको लगानी हेर्ने हो भने यसले चाहिँ ठुलो धनराशि पनि नाश गरिरहेको छ र स्वास्थ्य पनि विनाश गरिरहेको छ भन्ने कुरा सम्मको सचेतना त उहाँहरूलाई छ, तर त्यसलाई छोडिनि हाल्ने आत्मजागरूकता ल्याउन सक्नु भएको छैन। सुर्ती चुरोटको लत बसिसकेपछि छोड्न गाह्रो हुन्छ भन्ने अनुभवहरू हामीले अहिलेसम्म सुनिसक्यौँ, तर यति सुन्दै गर्दा पनि एकजना दाईले आफूले छोडेको अनुभव म भन्छु भनेर मेरो अगाडि आइपुग्नु भएको छ, उहाँसँग म कुरा गर्छु। तपाईँको परिचय?
मेरो नाम सुजन मगर हो, घर मेरो सिलगढी पनि हो, यहाँ हुन्छ। पहिला सानोमा खान्थे अनि पढ्दा सरहरूले त्यो बिस्तारै गरेर छोडिन्छ। त्यो खैनी चाहिँ कसरी, म खैनी पनि खान्थेँ, म विदेशमा दुबईमा बसेँ, 4.5 वर्ष बसेँ म, त्यहाँ पनि मैले सुर्ती खाएको, त्यो तमाखु भन्छ है त्यहाँ, अनि तमाखु पनि मैले 1 वर्ष खाने छोडेको, नसा हो त्यो, अनि आज अलिकता खाने, भोलि अलिकता कम गर्ने, पर्सि अलिक कम गर्ने, त्यसो गर्दा गर्दा छोड्न सकिन्छ। मेन कुरा मन हो,
आफूले
चित्त बुझाउनु पर्यो,
इच्छा चाहिँ गर्नु
पर्यो, छोड्ने कोसिस गर्नु
पर्यो। के भन्नुहुन्छ यो लतमा परेको मान्छेहरूलाई चाहिँ, तपाईँको सल्लाह चाहिँ के छ?
30 रुपियाँको सट्टामा 15 रुपियाँ गरी दिनको 15 रुपियाँ पचाउनुहोस् होइन, 15 रुपियाँ खानुहोस् अनि भोलि अब 10 रुपियाँ खानुहोस् अनि पर्सि त्यो 5 रुपियाँ गर्नुहोस् अनि निक पर्सि छोड्न सकिन्छ, अनि त्यो बच्चाको लागि केही गर्न सकिन्छ, त्यो बच्चाको लागि एउटा खातामा सस्ता हुन्छ नि हो त्यसमा जम्मा गरिदिनुहोस्, पछाडि पढाउन सकिन्छ, कुनै रोग लाग्यो भने थोरै भयो भने उपचार गर्न सकिन्छ, थोरै थोरै जम्मा गरेर बिमा गर्न सकिन्छ।
अवश्य पनि आँट्यो भने चाहिँ सुर्ती चुरो छाड्नलाई सकिन्छ भन्ने उदाहरण भर्खर यो कुराकानीबाट पनि हामीले थाहा पायौँ, र धन सम्पत्तिको पनि नाश र स्वास्थ्यको पनि विनाश हुने सुर्ती चुरोट जर्दा तमाखुको प्रयोगले हामीलाई हानि नै गर्छ। यो कुरालाई थप स्पष्ट पार्नको निम्ति मैले केही समय अगाडि भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रभु प्रसाद शाहसँग कुराकानी गरेको थिएँ। सुर्ती चुरोट गुटखा खैनी पराग जस्ता सुर्तीजन्य वस्तु पदार्थमा हुने खर्चले हामीलाई कहाँसम्म प्रभाव पार्छ र यी पदार्थहरूको सेवनले हुने क्यान्सर जस्ता रोगहरू यदि हामीलाई भयो भने त्यसको महँगो उपचारले हामी कुन अवस्थामा सम्म पुग्न सक्छौँ भन्ने कुरा क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रभु प्रसाद शाहले हामीलाई बताउनु भएको थियो। एकैछिन उहाँको यो कुरा सुनौ।
सुर्तीजन्य पदार्थ र यो धुम्रपानहरू शरीरको लागि एकदमै हानिकारक हो। यो एउटा मात्र क्यान्सर नभएर अरू रोग पनि नियन्त्रित आउन सक्छ, धेरै छिटो ज्यान लिन सक्छ, क्यान्सरै भयो, मुटुको रोग भयो, अरू रोगहरू लाग्न सक्छ। अब क्यान्सरको उपचार त अब वास्तविकमा भने महँगै उपचार पर्छ, किनभने पहिला त यसको चाहिँ डायग्नोसिस गर्नलाई नै महँगो पर्छ। जस्तै उदाहरणको रूपमा सिटी स्क्यान गर्नु पर्यो, एमआरआई गर्नु पर्यो, अब आजको सिचुएसनमा त पेट स्क्यान गर्नुपर्ने हुन्छ। जस्तै अब डायग्नोसिसकै कुरा गर्दा पेट स्क्यान नेपालमा चाहिँ एकदमै महँगो पर्दो रहेछ होइन, त्यसपछि चाहिँ अब बायोप्सीको पर्यो, त्यसपछि चाहिँ अब उपचारको कुरा आउँछ। उपचारमा कुन पार्टको हो, कुन ठाउँको हो, रोग हो, कुन अवस्थामा हो, त्यो अनुसार चाहिँ त्यो प्लानिङ हुन्छ। जस्तै अब ब्रेस्टकै कुरा गर्दाखेरि स्टेजिङमा गयो भने अब जस्तै अब अपरेसन गर्नु पर्यो, केमोथेरापी गर्नु पर्यो, सेक्नु पर्यो, रेडिएसन गर्नु पर्यो, त्यसपछि हार्मोन थेरापी भन्छौँ होइन हामी, त्यो चाहिँ 5-10 वर्षसम्म हार्मोन थेरापी खाइराख्नु पर्ने हुन्छ। अब यो टोटली कस्ट गर्दाखेरि क्यान्सरको उपचार महँगो नै पर्छ धेरै। नेपाल सरकारले यो क्यान्सर बिरामीहरूको लागि 1 लाख जतिको सुविधा दिन्छ, तर अब यो 1 लाख रुपियाँले पैसाले यो क्यान्सरको उपचार सम्भव छैन। त्यसै कारणले यो धुम्रपान र यो सुर्तीजन्य पदार्थ भनेको एउटा खतरनाक जिन्दगी बर्बाद गर्ने रासायनिक तत्व हो, एक नम्बर। अर्को चाहिँ सुर्तीजन्य पदार्थ या चुरोटले भनौँ न खर्चको पनि हिसाबले, जस्तै एक दिन पर प्याकेट एक दिनको हिसाब 200 पर्यो भने कति, 6,000 महिना मोटामोटी गयो, 72,000 साल गयो, 72,000 सालमा बच्चालाई एउटा स्कुल फी पनि तिर्न सकिन्छ। अर्को चाहिँ चुरोट खाने, घरमै बस्ने, आफू पनि रिक्समा पर्ने र अरू बच्चाहरूलाई पनि धुवामा उनीहरूको जिन्दगीलाई उडाउने खेलबाड गर्ने भनौँ न त्यस्तो हुन्छ। त्यसै कारणले धुम्रपान सुर्तीजन्य पदार्थ त्याग्नु भयो भने तपाईँलाई एउटा यस्तो राम्रो परिवार पाउनुहुन्छ, नम्बर वान। नम्बर दुई, पैसा सेफ हुने भयो, सबै हेल्दी हुने भयो, र त्यो पैसाले मल्टिप्लाई गर्दाखेरि 12×72×72 भनौँ न होइन, त्यो कति भयो, कति 14 लाख हुन गयो होइन मोटामोटी, त्यो 14 लाखमा नै बच्चालाई के पढाउन सकिन्छ, धेरै काम हुन सक्छ।
डाक्टर प्रभु प्रसाद शाहको यो महत्त्वपूर्ण जानकारीबाट पनि हामी स्पष्ट हुन सक्छौँ कि धुम्रपान तथा सुर्तीजन्य वस्तु पदार्थको सेवनले फोक्सो श्वास प्रश्वासदेखि लिएर क्यान्सरसम्मको डरलाग्दो गन्तव्य हुँदै अन्तत अकाल मृत्युको मुखसम्म पुर्याउँछ। धन सम्पत्तिको नाश अनि स्वास्थ्यको पनि विनाश धुम्रपान तथा सुर्तीजन्य वस्तु पदार्थको सेवन, दुर्व्यसन अनि लत अमलले हामीलाई गम्भीर स्वास्थ्य समस्या र विकराल गरिबीमा मात्र पुर्याउँछ। त्यसैले यसबाट बस्नको निम्ति आजदेखि सचेत र सजग भएर धुम्रपान तथा सुर्तिजन्य वस्तु पदार्थको सेवन दुर्व्यसनबाट आफूलाई मुक्त गर्न जरुरी छ। रेडियो कार्यक्रम मुक्तिका लागि जुक्तिको निम्ति प्रदेश दुई महोत्तरीको बर्दिवासबाट पवन।
यस बेला हामी रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्ति सुनिरहेका छौँ। भर्खरै धुमपान तथा सुर्ती सेवन गर्ने व्यक्तिले यस्ता पदार्थहरूमा सामान्यतया एकै दिनमा कति रुपियाँसम्म फजुल खर्च गर्नुहुन्छ भन्ने विषयमा प्रदेश दुई महोत्तरी बर्दिवासका केही धुमपान तथा सुर्ती सेवनकर्ताको अनुभव र क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रभु प्रसाद शाहको सल्लाह समेत समेटिएको स्थलगत रेडियो सामग्री सुन्यौं।
यो प्रतिनिधिमूलक सामग्रीबाट पनि हामीले थाहा पायौं कि सुर्तीजन्य वस्तु पदार्थको सेवन दुर्व्यसन र प्रयोगमा हामीले धेरै नै फजुल खर्च गरिरहेका छौं, जसले गर्दा मानिसहरू एकातिर क्यान्सर जस्तो जटिल रोगको शिकार बनिरहेका छन् भने अर्कोतिर उपयोगी र उत्पादनमूलक काममा खर्च गर्न सकिने धेरै पैसा धुमपान तथा सुर्ती सेवनमा उडाइरहेका छन्,
जसले गर्दा व्यक्तिलाई गरिब त बनाउँछ नै राज्यलाई पनि ठूलो व्ययभार थपिरहेको छ। धुमपान तथा सुर्तीजन्य वस्तुको प्रयोगले मानव स्वास्थ्य सँगै व्यक्तिगतदेखि राज्य तहसम्मको आर्थिक पक्षमा कस्तो प्रभाव पार्छ त आज हामीले यही विषयमा नेपाल विकास अनुसन्धान प्रतिष्ठान एनडीआरआईका कार्यकारी निर्देशक डाक्टर जय गुरुङ र धुमपान तथा सुर्ती सेवन विरुद्धका अभियन्ता डाक्टर अनुराग मरासिनीसँग छलफल गरेका छौँ। डाक्टर अनुराग, तपाईँ बताइदिनुहोस्, एनसिडीसँग विभिन्न किसिमका रोगहरूमा जस्तो खास गरी क्यान्सरसँग स्मोकिङ र टोब्याको अन्तर सम्बन्ध छ, यो कुरालाई एकचोटि केही भनिदिनुहोस् न।
बिस्तारै हामीले एडिटिभ इफेक्ट भन्छौँ अथवा क्युमुलेटिभ इफेक्ट भन्छौँ हामीले चाहिँ, त्यो चाहिँ खाँदै गइसकेपछि डोज बढ्दै गइसकेपछि त्यो एक्युमुलेसन हुँदै गएर त्यसले असर पनि देखाउने गर्दछ। नम्बर वान चाहिँ केही गरी खाने मान्छेहरूले पनि चाँडो क्विट गरेको अवस्थामा चाहिँ लङको फङ्सन जस्ताको जस्तै त हुँदैन, तर त्यो प्रोग्रेसनलाई स्लो गर्न मिल्ने भनेर चाहिँ मेडिकल टेक्स्टहरूमा पर्याप्त मात्रामा पाइन्छ त्यो चाहिँ। अब दोस्रो कुरा के छ भन्दाखेरि जुन हजुरले यो नन कम्युनिकेबल डिजिजहरू भन्नुभयो, अहिले एकदमै कमन भनेको चाहिँ दम, जुन हामीले यो सिओपिडी भन्छौँ त्यसलाई हामीले क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज भन्छौँ त्यसलाई चाहिँ। प्लस अहिले रिसेन्टली कोरोनाको जुन हाम्रो यो पेन्डेमिक आयो, कोरोनाले गर्दाखेरि यदि कुनै एउटा स्मोकर हुनुहुन्छ अथवा उहाँहरूलाई दम छ भने कोभिड लागेको अवस्थामा चाहिँ उहाँहरूलाई नराम्रो आउटकम अथवा पुअर आउटकम, पुअर प्रोग्नोसिस भन्छौँ हामीले, त्योमा पनि हामीले देखेको छौँ।
डाक्टर जय गुरुङ, एउटा परिवारलाई एउटा व्यक्तिलाई यो स्मोकिङले अथवा यो सुर्तीले कसरी गरिब बनाएर हुन्छ, तपाईँको एउटा केही त्यस्तो माइक्रो एनालिसिस छ?
म पनि क्यान्सर पीडित परिवारको एउटा सदस्य हो। टिपिकली मेरो बुवा एउटा टोब्याको हेबिचुएटेड हुनुहुन्थ्यो र मेरो ड्युटी नै बुवाको लागि टोब्याको अर्गनाइज गरिदिने, किनेर ल्याउनेदेखि लिएर हरेक, अनि ग्रामीण क्षेत्रमा अब टोब्याको एकदम र टोब्याकोदेखि स्तरीय चुरोटसम्म खाएको मलाई याद छ। र उहाँले चाहिँ मेरो बुवाले 1.5 वर्ष अगाडि बित्नु भयो र क्यान्सरकै कारण, माउथ क्यान्सरको कारण गुमाउनु पर्यो। त्यसै कारण मलाई यसले पर्ने एउटा चाहिँ आर्थिक, सामाजिक, एस्थेटिक्स पीडा कति हुन्छ भन्ने कुरा म आफै स्वयं, अनि यसले अझ मलाई थप यो टोब्याको मिसनमा काम गर्न प्रेरणा दिइराखेको छ। हामी प्राविधिक कुराहरूमा पनि कमजोर छौँ, यहाँलाई थाहा होला, अहिले चाहिँ क्यान्सर हस्पिटलहरू खचाखच छ, नेपालमा मात्रै नभएर इन्डिया धेरै गइन्छ, जाने एकदमै ठुलो छ। त्यसको माने हाम्रो यत्रो धेरै क्यान्सरको प्रिभिलेन्स अथवा पीडा अथवा पेसेन्टहरू छ कि एकदमै धेरै छ, र यसले चाहिँ खर्चको कुरा गर्नु पर्दाखेरि अब हामीले पनि अनुसन्धानमा जोडेर हेऱ्यौँ। अब नेपालको नेसनल हिरो एकदमै ठुल्ठुलो उयोहरूमा नि क्यान्सरको उहाँहरूले नि पीडाहरू सेयर गर्नु भएको छ, एउटा इन्जेक्सन नै अब लाखौँ पर्ने कुराहरू पनि हामीले सुनेको छौँ। तर औषधमा हाम्रो अनुसन्धानले देखाए अनुसार 4 लाख भन्दा बढी एउटा पेसेन्टको लागि चाहिँ खर्च भएको देखाएको छ हाम्रो अनुसन्धानले, र बढीको कुनै सीमा छैन र एकदमै धेरै छ। र नेपालको चाहिँ औसत इन्कम 80,000 छ यो एभरेज, अब त्यसमा 4 लाख भनेको नै अलरेडी धेरै हो। त्यसकारण यसको चाहिँ इमिडिएट होइन, जुन यसलाई हामी एउटा जेनेरेसन किलर भनेर नाम पनि भनिन्छ, यसको माने के हो भने यसले चाहिँ एउटा पुस्तालाई नै, किनभने हामी मिडल टु लो इन्कम भएको मान्छेहरूलाई एउटा चाहिँ पुस्तासम्मको सम्पत्तिदेखि लिएर सबै कुरा लिएर जान्छ र मान्छे पनि दिँदैन हामी, त्यति एउटा क्रुअल डिजिज हो यो।
20 रुपियाँको एक खिली चुरोट जसको मूल्यमा हामी झन्डै राम्रै एक ग्लास दुध खान सक्थ्यौँ, चिया खान सक्थ्यौँ, तर त्यो नतिर्कन हामी सिगरेटको धुवामा आधी सिगरेट खाएर त्यो सिगरेटको ट्याप फालिदिन्छौँ। सायद त्यो रुपियाँ कैयन गरिब केटाकेटीलाई, दरिद्र बालबालिकालाई पेन्सिलको लागि ठुलो मूल्य हुन सक्थ्यो, नोटबुकको लागि ठुलो मूल्य हुन सक्थ्यो, तर हामी बेपरवाह सिगरेट उडाएको उडाएकै छौँ। अहिले फेरि देशमा प्रशस्त हुक्का बारहरू खोलेका छन्, युथहरू तल्लीन छन्, र त्यसै गरी पसलहरूमा विभिन्न नाममा करेन्ट अथवा विभिन्न नाममा माला लास्तो गरेर झकिझकाउ भएका हुन्छन्। त्यस्तो किसिमको टोबाको प्रडक्टहरू जहाँसुकै देखिन्छ। यो भाइरस पछि प्लास्टिकले पसललाई सिल्ड गर्ने क्रममा त एउटा निश्चित ब्रान्डको सिगरेटले त के गरेको छ भने प्रत्येक खिल्लीको 20 बट्टा किन्नु पर्यो 180। यसरी हामीले धुमपानलाई यति वेलकम गरेका छौँ, यति स्वागत गरेका छौँ भन्ने साध्य छैन। डाक्टर जय गुरुङ, यसरी टोब्याको यस्तो प्राप्यतामा एनडीआरआईको रिसर्चले खास गरी के देखायो त?
यहाँलाई म एउटा तथ्य भनिहालौँ, यो चाहिँ 40 अर्ब बराबरको चाहिँ एउटा राज्यले चाहिँ आर्थिक भार चाहिँ बेहोर्नु परेको छ सुर्तिजन्य पदार्थको हकमा। त्यसमा एकदमै ठुलो यसको चाहिँ धनराशि खर्च गर्नु परिरहेको अवस्था छ। त्यसमा पनि राज्यले ठुलो एउटा मूल्य चुकाइरहेको छ। त्यो भएको हुनाले एकदमै ठुलो एउटा स्वास्थ्यको हानि छँदैछ आफ्नो र आर्थिक भार पनि छँदैछ।
डाक्टर अनुराग, जाडोको बिहान म दुध किन्न जाँदाखेरिमा एक खिली चुरोट र 1 पाउन्ड दुधको मूल्य करिब करिब उस्तै हुन आइसक्यो। यति धेरै सिगरेटको प्रयोग भएको हुन्छ, यस्तोबाट उनीहरूले उन्मुक्ति कसरी पाउन सक्छन्, सेसेसन कसरी गर्छन् अथवा क्विट कसरी गर्न सक्छन्? एउटा केही टिप्स,
एउटा किन चुरोट खाइन्छ अथवा त्यो मान्छेले आइडेन्टिफाई गर्नु जरुरी छ कि मैले चुरोट किन खान्छु अथवा कुन कुन सिनारियोहरूमा खान्छु। मेरो एकजना साथी हुनुहुन्थ्यो, उहाँले चाहिँ सानैदेखि चुरोट खानुभएको तर पछि गएर उहाँले सर्लकै छोड्नुभयो। हाम्रो दुई किसिमको हुन्छ, एउटा यो म संक्षिप्त रूपमा भनिदिन्छु, साइकोलोजिकल र फिजियोलोजिकल डिपेन्डेन्स भन्छ। एउटा चाहिँ मनको डिपेन्डेन्स होइन, त्यो भनेको मनले खाना खानु मन लाग्ने, अर्को भनेको चाहिँ यो जिउलाई निकोटिनको मात्रा चाहिएर हुनेवाला, त्यो चाहिँ हाम्रो फिजियोलोजिकल जुन भनेको चाहिँ जिउको मेकानिजममै त्यो बनेको चिज। साइकोलोजिकल चाहिँ कस्तो हुन्छ भने कुनै कुरा आफू आइडियल भयो, कुनै बिना काम बसियो भने ल है हातमा एउटा केही लिइराखौँ न है गरौँ अथवा त्यो भन्ने हिसाबको एउटा त्यो भयो, प्लस त्यो रिचुअलसँग उहाँहरूलाई बानी हुन्छ।
साइकोलोजिकलको एउटा उदाहरण, कोही मान्छे बितेकोमा त्यसको लागि भुल्नको लागि भनेर अथवा
हजुर टेन्सनको लागि भनेर खानुहुन्छ कतिजनाले। कतिजनालाई कस्तो हुन्छ भने त्यो खाने बानी फलानु ठाउँमा यो कुरा चियासँग हुन्छ, चिया खाँदाखेरि चाहिँ यो मलाई खानुपर्छ है अथवा आज पानी परेको बेलामा चाहिँ म खाने गर्छु अथवा के गर्छु भने त्यस्तो किसिमको एउटा त्यो साइकोलोजिकल एउटा रिचुअल हुन्छ उहाँहरूको। त्यो रिचुअल पुरा नभएसम्म चाहिँ दिउँसो चाहिँ उहाँहरूको मिनिङफुलै नहुने हो। त्यो रिचुअल चाहिँ उहाँहरूले त्यहाँबाट सुरु गर्नुभयो, त्यो रिचुअललाई हटाउने, त्यसलाई रिप्लेस गरेर अरू केही गर्न मिल्छ, हामीले कुनै प्रोडक्टिभ काम गर्ने त्यो बेलामा चाहिँ बरु केही गीतहरू सुन्ने अथवा केही गर्न मिल्छ, आफूले आफूलाई डिस्ट्राक्ट गर्ने त्यो बेलामा, किनभने त्यो भनेको इम्पल्सिभ मोमेन्ट हो। त्यो इम्पल्सिभ मोमेन्टमा केही गरी कसैले युज गर्यो भने उसले गरिहाल्छ, गरेन भने एक दिनको लागि टर्यो भने चाहिँ एक दिन है एक दिन टर्यो भने अगाडि बढ्नुपर्ने हुन्छ। नम्बर वान यो भयो। अरू भनेको चाहिँ सानो बुक्सहरू पनि छन्, एउटा हाउ टु क्विट स्मोकिङ बाई एलन कार भन्ने एउटा राम्रो किताब छ। उहाँले चाहिँ धेरै वर्ष चुरोट खाइसकेपछि पछि क्विट गर्नुभएको थियो अनि उहाँको दाबी चाहिँ के छ भने यो किताब पढुन्जेलसम्म तपाईँले चुरोट क्विट गर्नुहुन्छ है भन्ने एउटा विदेशी किताब छ। तर त्यो पनि एक किसिमको खास भन्ने हो भने ग्यारेन्टिड मेथड होइन, तर डिस्ट्राक्सन हो। हजुरले चुरोट नखाएर त्यो किताबमा इङ्गेज हुनुहुन्छ, त्यो भइसक्यो, त्यो डिस्ट्राक्सन थेरापी भयो। नम्बर टू, नम्बर थ्री भनेको चाहिँ अब मेडिकल हेल्प नै चाहिन्छ भने चाहिँ हजुरको हाम्रो यो नेपाल क्यान्सर रिलिफ सोसाइटीले चाहिँ एउटा क्विट लाइन बनाएको छ, त्यसको फोन नम्बर भनेको चाहिँ 520-1200, सम्झिनु पनि एकदमै सजिलो, 0150-1200, त्यहाँ फोन गरेर हजुरहरूले सल्लाह सुझाव लिन सक्नुहुन्छ। र अर्को मेडिकल हेल्पको लागि चाहिँ हाम्रो निकोटिन रिप्लेसमेन्ट थेरापी भन्ने पनि एउटा आइरहेको छ, त्यो हिसाबको लागि चाहिँ हजुरले मेडिकल डक्टरसँग एडभाइस लिएर गर्नुपर्ने हुन्छ। सो त्यही भएर चाहिँ एउटा बिहेभियर मोडिफिकेसन, एउटा भित्रबाट आफूले आउने रिचुअल ब्रेक गर्ने, व्यस्त रहने र केही गरी यो सबै कुराहरूले पनि हजुरलाई भएन अथवा एकदमै मेडिकल रेमेडीको हिसाबले गर्ने हो भने चाहिँ एउटा डक्टरसँग कन्सल्ट गरेर निकोटिन रिप्लेसमेन्ट थेरापी अथवा क्विटिङको लागि चाहिँ अगाडि बढ्दाखेरि हुन्छ। तर मेरो सबभन्दा राम्रो सुझाव भनेको चाहिँ के छ भने कहिले पनि आज खान्न भन्ने हुँदैन। चुरोट भनेको कि आज छोड्यो कि छोडेन, यदि छोड्न चाहन्छु भने एकैचोटि छोड्न सुरु गर्नुभयो भने सकिने हाल्छ।
हस्, दुवैजना विद्वान कलिग्जहरूलाई धन्यवाद भन्न चाहन्छु, डाक्टर जय गुरुङ र त्यसै गरी डाक्टर अनुराग मरासिनी।
धुमपान तथा सुर्तिजन्य वस्तु पदार्थ सेवन दुर्व्यसन विरुद्ध सक्रिय विज्ञ विशेषज्ञ एवं स्वास्थ्य अर्थशास्त्रीहरूले बताए अनुसार धुमपान तथा सुर्तिजन्य वस्तु पदार्थको कारण राज्यले वर्षेनी 40 अर्ब बराबरको आर्थिक भार बेहोरिरहेको आँकडा छ, जुन हाम्रो जस्तो मुलुकको लागि ठूलो व्ययभार हो।
धुमपान तथा सुर्तिजन्य वस्तु पदार्थ सेवन दुर्व्यसन अनि यसले आर्थिक पक्षमा पार्ने प्रभावलाई व्यक्तिगत तहमा विश्लेषण गर्ने हो भने धूमपान तथा सुर्तिजन्य वस्तु पदार्थको लत एकपल्ट बसिसकेपछि त्यसले मानिसलाई दीर्घकालसम्मको अम्मली बनाउँछ, जसमा नजानिदो रूपमा धेरै ठूलो रकम खर्च भइरहेको हुन्छ।
यति मात्र होइन, धूमपान तथा सुर्तिजन्य वस्तु पदार्थको निरन्तर सेवन तथा प्रयोगले मानिसलाई क्यान्सर जस्तो गम्भीर ज्यानमारा रोगको शिकार पनि बनाइरहेको हुन्छ, जसको महँगो उपचार गर्दा गर्दा ज्यान पनि जाने, धन सम्पत्ति पनि सकिने गरेका दुखान्त उदाहरणहरू हामीले देख्दै सुन्दै र भोग्दै पनि आएका छौँ।
त्यसैले व्यक्ति व्यक्तिको तहदेखि राज्यसम्मलाई गरिब बनाउने धूमपान तथा सुर्तिजन्य वस्तु पदार्थ सेवन दुर्व्यसनको लत अम्मलमा पर्दै नपरौं। यदि पर्नु भएको छ भने पनि आजदेखि यसलाई त्याग्ने संकल्प गरौं।
यसलाई त्याग्नको निम्ति तपाईँ थप सल्लाह एवं परामर्श चाहनुहुन्छ भने नेपाल अर्बुद रोग निवारण संस्था NCRS को टोब्याको क्विट लाइन 01520120 सम्पर्क गरी बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म टेलिफोन गरी निशुल्क सेवा लिन सक्नुहुनेछ। तपाईँले फोन गर्न सक्ने टोब्याको क्विट लाइन नम्बर फेरि एकपल्ट
01520120
अर्थात् 01520120 सम्पर्क गर्न सक्नुहुनेछ।
01520 अर्थात् 01520120 रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्तिको आज प्रस्तुत यस 17 खण्डमा हामीले धूमपान तथा सुर्तिजन्य वस्तुमा हुने खर्च अनि यसले व्यक्तिगत तहदेखि राज्य तहसम्मलाई पार्ने आर्थिक पक्षका बारेमा छलफल र संवाद गर्यौं।
सहभागी श्रोता, अब भने कार्यक्रम लहर मुक्तिका लागि जुक्तिको आजको प्रस्तुतिबाट बिदा लिने बेला भइसकेको छ। यतिन्जेलसम्म हामीलाई साथ दिनुभएकोमा तपाईँ सहभागी श्रोताप्रति आभारी हुँदै अर्को साता यसै समय यही रेडियो स्टेशन मार्फत भेटघाट गर्न आउने बाचासहित कार्यक्रमको यो 17 श्रृङ्खलाबाट सहकर्मीहरू भूपेन्द्र र पवन अनि प्रविधि सहयोगी दिनेशसँगै म अचला
अनि म उपेन्द्रलाई पनि बिदा दिनुहोस्। आजलाई
नमस्ते।